94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा सावित्री गिरी र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
परदेशको अस्थायी मुकाम र परदेश प्रमुख घोषणा। दाङ र डोटीमा तीव्र असन्तुष्टि, नेपालगञ्जमा पेसाकर्मी बिउजिए।
नेपालगञ्जमा आधुनिक बस पार्क निर्माणको काम रोकियो, बाँकीका ट्राफिक प्रहरी ओभरलोड स्वीकृत गर्दै अवैध असुलीमा।
पश्चिम नेपालका थारू बस्तीमा बडगर छान्ने जटारो, खजुरामा आजदेखि इसाका रनिङ सिल्ड सुरु हुँदै।
र गैर आवासीय नेपालीहरूले जुम्लाको स्याउ खेतीमा लगानी गर्दै बागेश्वरी मन्दिर आसपासका सडक छेउका पूजा सामग्री बिक्री गर्ने पसल हटाइने।
आहा, कति मिठो तिम्रो हातको चिया,
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ, लौ सुन। अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिछे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ, हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा। विशेषताहरू: न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख घोषणा गरिएको सन्दर्भ र त्यसको तीव्र असन्तुष्टि दाङ र डोटीमा देखिएको प्रसङ्ग छ। नेपालगञ्जमा चाहिँ पेसाकर्मीहरू बल्ल बिउजिएका छन्, उनीहरू आज छलफल गर्दैछन्। सरकारले हिजो प्रदेशको अस्थायी मुकाम तोकेपछि प्रदेश नम्बर 1 को धनकुटा, प्रदेश नम्बर 5 को दाङ र प्रदेश नम्बर 7 को दिपायलमा तीव्र असन्तुष्टि व्यक्त भएको छ। धनकुटा, दाङ र दिपायलका स्थानीयले ती ठाउँमा प्रदेश मुकाम माग गर्दै 3 सातादेखि आन्दोलन गर्दै आएका थिए। 5 नम्बर प्रदेशको अस्थायी मुकाम रूपन्देही तोकिएपछि दाङमा झनै आक्रोश तुलिएको छ। उक्त निर्णय नगर्न दबाब दिन भन्दै त्यहाँ हिजो पनि जिल्ला ठप्प पारेका दङ्गालीले सरकारको निर्णय पश्चात आन्दोलनलाई झनै सशक्त बनाउने चेतावनी दिएका छन्। सरकारको गलत निर्णयका विरुद्ध अब दाङ रोकिँदैन। प्रादेशिक राजधानी सरोकार समितिका सदस्य सचिव सविन प्रियासनले भन्नुभयो, बिहिबार आजदेखि वार पारको आन्दोलन सुरु हुन्छ। सरोकार समितिले हिजो सरकारको निर्णय लगत्तै दाङका सम्पूर्ण सरकारी कार्यालय बन्द गर्नुका साथै बन्दसहित आन्दोलनलाई झनै कडा बनाउने निर्णय गरेको छ। उता सरकारको निर्णयले डोटीमा समेत दिपायलवासी स्तब्ध भएका छन्। नेपाली काङ्ग्रेससँग आबद्ध त्यहाँका स्थानीय नेता कार्यकर्ताले धमाधम पार्टीको सदस्यता समेत त्याग गरेका छन्। पार्टीका केन्द्रीय सभापति नै प्रधानमन्त्री भएको सरकारले दिपायलको विपक्षमा निर्णय गरेपछि आफूहरूको पार्टीमा बस्नुको औचित्य सकिएको उनीहरूको भनाइ रहेको छ। हिजो सरकारले प्रदेश नम्बर 1 का लागि विराटनगर, 2 का लागि जनकपुर, 3 का लागि हेटौडा, 4 का लागि पोखरा, 5 का लागि रूपन्देही र 6 का लागि सुर्खेत र 7 का लागि कैलालीलाई अस्थायी मुकाम तोकेको छ। त्यस्तै सरकारले हिजै 7 प्रदेशका प्रमुख पनि तोक्यो। प्रदेश प्रमुखमा 1 नम्बरमा गोविन्द सुब्बा, 2मा रत्नेश्वर लाल कायस्थ, 3मा अनुराधा कोइराला, 4मा बाबुराम कुँवर, 5मा उमाकान्त झा, 6मा दुर्गा केशर खनाल र 7मा मोहनराज मल्ललाई हिजो सरकारले प्रदेश प्रमुख तोकेको हो।
प्रदेश नम्बर 5 का प्रदेश प्रमुख बनेका उमाकान्त झा पूर्व सचिव एवं खिलराज रिग्मी सरकारका मन्त्री हुनुहुन्छ। उहाँ राजापा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरका समधि समेत हुनुहुन्छ। यस्तै प्रदेश 6 को प्रमुख नियुक्त हुनुभएका सुर्खेतका दुर्गा केशर खनाल काङ्ग्रेसका पुराना नेता हुनुहुन्छ भने 7 का प्रमुख मोहनराज मल्ल पूर्व राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्छ। मल्ल केही समय अघि मात्र काङ्ग्रेसमा प्रवेश गर्नुभएको थियो। यसैबीच बाँकेका पेसाकर्मी बिउजिएका छन्। उनीहरूले बाँकेलाई राजधानी बनाउने विषयमा नेपालगञ्जमा छलफल राखेका छन्। पापडको आयोजनामा गरिने छलफलमा सांसद, राजनैतिक दल, कानून व्यवसायी, व्यापारी, बुद्धिजीवी लगायतको सहभागिता रहने अधिवक्ता विश्वजित तिवारीले बताउनुभयो। जिल्ला अदालत परिसरभित्र रहेको बार एसोसिएसनको हलमा बिहान 8 बजेपछि छलफल सुरु हुने जनाइएको छ। यसैबीच नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अहिले राजधानीका लागि आन्दोलन गर्ने बेला नभएको बताउनु भएको छ। धनगढीमा हिजो आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो। पश्चिम टुडेमा खबर छ।
माघे सङ्क्रान्तिलाई थारू समुदायमा विशेष रूपमा लिइन्छ। यो थारू समुदायको नयाँ वर्ष तथा प्रमुख चाड पनि हो। माघीसँगै थारू गाउँमा गुरुवा छान्ने काम सुरु भएको छ। माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायमा अहिले गुरुवा, मटवा अथवा बर्गर छान्ने चटारो सुरु भएको हो। बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुर लगायत विभिन्न जिल्लाका थारू बस्तीमा यसका लागि माघी कचहरी चलिरहेको छ। कचहरीबाट मटवा, गुरुवा, अगुवा, बर्गर, चौकीदार चुन्ने प्रचलन छ। बाँकेका कतिपय गाउँमा पनि अहिले माघी कचहरी सुरु भएको र केही गाउँमा सुरु हुने क्रममा रहेको मटवा महासङ्घका बाँके जिल्ला अध्यक्ष लाहुराम थारूले बताउनुभयो। उहाँका अनुसार माघ महिनाभर हुने यस्ता कचहरीले गाउँका विकास योजना समेत छान्ने गर्छन्। गजेन्द्र बोहराले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
अधिकांश सरकारी वा गैर सरकारी कार्यालयको आयव्यय विवरण प्राप्त गर्न त्यति गाह्रो विषय होइन, तर अति नै गोप्य मानिने रकम अर्थात् एउटा कार्यालयले वर्षमा झण्डै 18 करोड भन्दा बढी घुस मात्र असुल गर्ने गरेको तथ्य बाहिर आएको छ। सबैभन्दा बढी विवादित साधन मानिएको ट्र्याक्टरमा ट्राली जोड्न नमिल्ने कानूनी व्यवस्था विपरीत बाँकेमा 1500 ट्र्याक्टर प्रहरीको अघिबाटै ढुवानी सेवा प्रदान गर्छन्। यो ढुवानीबाटै प्रहरी र ट्र्याक्टर केन्द्रित माफियाहरू घोषित भइरहेको तथ्य बाहिर आएको हो। नेपालगञ्ज वडा नम्बर 6 फुलटेक्रा भएर सहरभित्रिने ट्र्याक्टर र ट्रली अस्थायी ट्राफिक प्रहरी पोस्ट फुलटेक्राको निगरानीमा पर्छन्। नियमित एउटै काम ओभरलोडको जरिवाना काट्ने र कानुनी मान्यता दिए चाहिँ ओभरलोड भएको ट्र्याक्टर पुरै सहर निर्धक्क आवागमनमा गर्न दिने। जिल्लाको सडक अनुशासन अर्थात् ट्राफिक व्यवस्थापन चुस्त बनाउन जिल्ला ट्राफिक प्रहरी बाँके स्थापित सरकारी निकाय हो। जिल्ला ट्राफिक प्रहरीको भनाइ अनुसार नेपालगञ्जका लागि 24 जना ट्राफिक प्रहरी सक्रिय रूपमा आफ्नो भूमिका निर्वाह गर्छन्। सडक व्यवस्थादेखि यातायात साधनमाथि कारवाही गर्ने जिम्मेवारीका लागि बाँके जिल्लाभरि 60 जना ट्राफिक प्रहरी कार्यरत छन्। यातायात, ढुवानी र कृषि साधन गरी जिल्लामा जम्मा सवारी साधनको संख्या 50,500 रहेको छ। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
बाँके ट्राफिकले ओभरलोड व्यवस्थापनका लागि चिट दिँदै अवैध रूपमा असुली गरेको यो खबरमा ट्र्याक्टर व्यवसायीहरूले ओभरलोडमा घुस लिने गरेको बताएका छन्। उनीहरूले एउटा ट्र्याक्टरबाट 10,000 रुपियाँ ट्राफिक प्रहरीलाई जाने बताएका छन्। यस अनुपातमा बाँकेका 1,000 ट्र्याक्टरबाट मात्रै मासिक 10,000 रुपियाँका दरले हिसाब गर्ने हो भने 1 करोड रुपियाँ बढी आउँछ। यसरी 1,000 ट्र्याक्टरबाट वार्षिक 12 करोड रुपियाँ बाँके प्रहरीले असुल गर्ने ट्र्याक्टर व्यवसायीहरूको भनाइ रहेको खबर पनि दैनिक नेपालगञ्जमै छ।
गैर आवासीय नेपाली एनआरएनले कृषि क्षेत्रमा लगानी गर्ने भएका छन्। करिब 2,000 भन्दा बढी एनआरएनको सहयोगमा स्थापित आइडिया फर नेपालले पहिलो चरणमा स्याउ खेतीमा लगानी गर्ने तयारी गरेको हो। लगानी विकासका लागि भन्ने मूल ध्येयका साथ कृषि प्रविधि, होटल व्यवसाय, कृषि पर्यटन लगायतका क्षेत्रमा लगानी गर्न लागेको आइडिया फर नेपालका निर्देशक शिरोमणि दवाडीले जानकारी दिनुभयो। उनीहरूको टोली सम्भाव्यता अध्ययनका लागि जुम्ला पुगेको छ। जुम्ला चन्दननाथ नगरपालिकाको स्याउखोला, तातोपानी नगरपालिकाको तापारी र पातारासी गाउँपालिकाको डिल्लीचौरका किसानसँग सम्झौता भइरहेको छ। डिबी बुढाले नागरिक दैनिकमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा प्रदेश सांसद सुरेन्द्र हमालका 3 प्राथमिकता।
एउटा औद्योगिक सिटीको नागरिकको रूपमा हामीले चाहिँ बाँकी जिल्लालाई अगाडि बढाउन सकिन्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैंसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दूध दुहुनु अगाडि थुन र कलचौडो सुक्खा कपडाले पुछ्ने,
दूध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दूध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोड्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके,
फोन नम्बर 081-414-007 र 98-482-63-399।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूर पश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार FM
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्ज नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर,
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
11 बुँदे व्यावसायिक माग सहित स्वास्थ्य संस्थाका नर्सहरू देशव्यापी आन्दोलनमा छन्। त्यसको प्रभाव बाँकेका विभिन्न स्वास्थ्य संस्थामा समेत परेको छ। नर्सहरूको आन्दोलनका कारण बाँकेका स्वास्थ्य संस्थामा उपचारका लागि आउने बहिरङ्ग सेवा र भर्ना भएका बिरामीहरूमा प्रत्यक्ष प्रभाव परेको छ। हिजो नर्सहरूले बिहान 10 बजेदेखि 1 बजेसम्म धरना दिनुका साथै काम समेत गरेनन्। नर्सहरूले आजदेखि मुलुकभरिका सबै स्वास्थ्य संस्थामा बिहान 8 बजेदेखि 4 बजेसम्म काम गर्न नजाने चेतावनी दिएका छन्। यसैबीच आन्दोलनरत नर्सहरूसँग वार्ता गर्नका लागि स्वास्थ्य मन्त्रालयले हिजो उच्चस्तरीय वार्ता समिति गठन गरेको छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डाक्टर विनोदमान श्रेष्ठको संयोजकत्वमा गठन भएको वार्ता समितिमा डाक्टर गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्र श्रेष्ठ तथा नर्सिङ प्रशासक कल्पलता सुब्बा सदस्य रहनु भएको छ। आन्दोलनका मागका विषयमा जानकारी दिन अहिले हाम्रो टेलिफोन सम्पर्कमा नेपाल नर्सिङ सङ्घ बाँकेका अध्यक्ष लक्ष्मी केसी हुनुहुन्छ। लक्ष्मीज्यू,
हजुर,
तपाईँहरूका खास माग के हुन्?
हाम्रा खास मागहरू चाहिँ अब हाम्रो अधिकांश सहितको नर्सिङमा शाखा हुनुपर्छ भन्ने चाहिँ एकदम पहिलो एजेन्डा चाहिँ यही नै हो। र त्यसपछि त्यस लगायत अरू 11 बुँदे मागहरूमा चाहिँ हाम्रो जुन कार्यरत जुन आफ्नो शैक्षिक योग्यता बढाउन चाहने नर्सिङ दिदीबहिनीहरूले चाहिँ जस्तो AMMबाट स्टाफ नर्सबाट BM पढिसकेकाले MN PhD गर्नको लागि चाहिँ अध्ययन विद्या सहित चाहिँ व्यवस्था मिलाइनुपर्छ सरकारी कोटामा भन्ने चाहिँ हाम्रो दोस्रो माग रहेको छ। त्यसै गरी अरू चाहिँ अब जुन हजार भत्ता, नाइट भत्ताका कुराहरू छन्, पारिश्रमिक, त्यो चाहिँ सबै ठाउँमा चाहिँ बराबर सरकारी तथा गैर सरकारी सबै संस्थाहरूमा पाउनुपर्छ भन्ने किसिमको माग रहेको छ। र त्यसै गरी चाहिँ दुर्गम बसेका नर्सिङ कर्मचारी दिदीबहिनीहरूलाई चाहिँ एउटा प्रोत्साहनको लागि छुट्टै किसिमको पारिश्रमिक तोकिनुपर्छ भन्ने चाहिँ व्यवस्था रहेको छ भने, त्यसै गरी अब जुन नर्सिङ लेभलहरू चाहिँ जुन अब यो अहिले स्थानीय स्तरहरूमा पनि हाम्रो नर्सिङ कर्मचारीहरू राख्ने प्रावधान भएको भएर प्रादेशिकमा पनि त्यसमा पनि नर्सिङको कोटा चाहिँ सुनिश्चित अब अनिवार्यता गरिनुपर्छ भन्ने चाहिँ हाम्रो अरू माग त्यो पनि माग हो। र त्यसै गरी प्राइभेट स्तरमा पनि सरकारी र स्वसहको चाहिँ तलब स्केल, तलब भत्ता र सबै किसिमका अन्य सेवा सुविधाहरूमा चाहिँ सरकारी र गैर सरकारी सङ्घ संस्थाहरूमा चाहिँ बराबर हुनुपर्छ र सरकारीमा पनि सेवा सुविधाहरू बढाइनुपर्छ। जस्तै थुप्रै हाम्रा 11 नर्सहरू चाहिँ रहेका छन्।
हजुर, बाँकीमा कतिजना नर्सहरू कार्यरत हुनुहुन्छ होला विभिन्न अस्पतालहरूमा?
हाम्रो त्यसरी ठ्याक्कै यतिजना भन्दा नभए पनि अब धेरै अञ्चल अस्पतालकै अब सरकारी बाँकीमा यति मात्रै भाग रहेछ। यसको कुरा गर्दा सरकारी दरबन्दी भन्नुहुन्छ भने नेपाल सरकारको पहिलेको त्यो चाहिँ 24 स्टाफ नर्स र 4 एएनएम त्यति मात्रै हो अहिलेसम्म। त्यो चाहिँ नेपाल सरकारले बढाउन सकेको छैन, किन भन्दा नर्स पेसेन्टको रेसियो अनुसार चाहिँ जुन हुनुपर्छ त्यो चाहिँ छैन। र अहिले
जिल्लाभर रहेका सबै नर्सहरू तपाईँको नेपाल नर्सिङ सङ्घमा आबद्ध छैनन्? अनि बाँकीमा चाहिँ तपाईँहरूका अब बाँकी कार्यक्रमहरू के छन् आजदेखि?
बाँकी कार्यक्रमहरूमा चाहिँ अब पनि हामी आन्दोलनमा आउन त एकदमै मन नभएको, तर बाध्य भएर चाहिँ हामीलाई आन्दोलनमा आउने चाहिँ सरकारले बाध्य गरायो। त्यो भएको भएर दुःखपूर्ण दुःखसँग भन्नुपर्दा चाहिँ आन्दोलन चाहिँ हिजोसम्म हामीले 3 राखेका थियौँ, अब आज चाहिँ वार्तामा बोलाइएको त छ, तर हाम्रो यदि मागहरू 11 माग पुरा नभयो भने हामीले चाहिँ यो आन्दोलनलाई चाहिँ सुचारु नै राख्छौँ। र बिहान 8 4 चाहिँ इमर्जेन्सी सेवा बाहेक अरू सबै चाहिँ हाम्रो ठप्प गर्ने नै रहेको छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल नर्सिङ सङ्घ बाँकेका अध्यक्ष लक्ष्मी केसी, नर्सहरूको देशव्यापी आन्दोलनका सन्दर्भमा बाँकेको सन्दर्भ जोडेर कुराकानी गर्दै।
सुविधा सम्पन्न आधुनिक बस पार्क निर्माणको काम बीचमै रोकिएको छ। ठेकेदारले निर्माण सामग्री लगायत विभिन्न समस्या देखाउँदै काम रोकेको हो। नेपालगञ्ज उपमहानगरपालिकाले आधुनिक बस पार्क निर्माणका लागि भन्दै 31 मार्च 2016 चैत्र 18 ठेकेदार कम्पनी युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स प्रालीसँग ठेक्का सम्झौता गरेको थियो। उपमहानगरपालिकाका इन्जिनियर सुरज गुप्ताका अनुसार बस पार्क निर्माणका लागि 18.5 करोड रुपियाँको इस्टिमेट गरिएकोमा मूल्य अभिवृद्धि करसहित 14.94 करोड रुपियाँमा ठेकेदारले सम्झौता गरेको हो। सुरुको चरणमा काम गरे पनि ठेकेदारले बीचमा आएर निर्माण सामग्री खरिद जस्ता समस्या देखाउँदै काम रोकेको इन्जिनियर गुप्ताले बताउनुभयो। ठेकेदारले यतिखेर अनेक बहाना गरेर काम रोकेको उहाँले जानकारी दिनुभयो। अर्जुन ओलीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा अब 3 प्रतिबद्धता 3 प्राथमिकता र प्रतिबद्धतामा हामी जिम्मेवार निकाय जनताका प्रतिनिधि नागरिक पेसाकर्मी लगायत सबैका प्राथमिकता र प्रतिबद्धता सुनाउँछौँ। हरेक व्यक्ति क्षेत्र र संस्थाको मुख्य जिम्मेवारी र जवाबदेता खोज्नु 3 प्रतिबद्धता प्राथमिकताको उद्देश्य हो। आज हामीसँग बाँकेको 2 क्षेत्रका प्रदेश सांसद सुरेन्द्र हमालका प्राथमिकता छन्। सांसद सुरेन्द्र हमालको पहिलो प्राथमिकता छ।
पहिलो प्राथमिकता मैले यो 5 प्रदेशको राजधानी नेपालगञ्ज बनाउने मेरो सबैभन्दा पहिलो प्राथमिकता राजधानीको लागि हुनेछ। त्यसको लागि हामी साथीहरूसँग मिटिङ गर्दैछौँ। हामी निर्वाचित जति पनि साथीहरू छौँ सबै साथीहरूले बसेर हामीले मिटिङ गरेर नेपालगञ्जमा राजधानी ल्याउनको लागि हामीले के गर्न सकिन्छ, बुटवल राजधानी हुनसक्छ भने नेपालगञ्ज राजधानी किन हुन सक्दैन भन्ने हाम्रो प्रश्न हो।
सांसद सुरेन्द्र हमालको दोस्रो प्राथमिकता छ।
दोस्रो प्राथमिकता मैले यहाँ यो अन्तर्राष्ट्रिय एयरपोर्ट बनाऊँ भन्ने जस्तो लागेको छ। साथीहरूसँग मैले कुराहरू गरिराखेको छु। यो हाम्रो जो राजा एयरपोर्ट छ, राजा एयरपोर्ट पहिले बनाउने बेलामा पनि यसलाई अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउने भन्ने हाम्रो कुरा हो। त्यो बन्ने बेलादेखिको कुरा, त्यसलाई एउटा अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनु पऱ्यो भन्ने मेरो चाहना छ। त्यो अन्तर्राष्ट्रिय एयरपोर्ट बनाउनेको लागि भनेर त्यत्रो फिल्ड राजा एयरपोर्टको लागि दिएको हो। यदि डोमेस्टिक एयरपोर्ट बनाउनुको लागि दिएको हुन्थ्यो भने मलाई लाग्छ राज्यले त्यति बेला यति ठुलो ठाउँ पनि दिन्थेन। त्यस कारणले पूर्वाधार चाहिँ हामीसँग प्रशस्त छ। अब त्यसलाई हामीले चाहिँ कार्यरूपमा परिणत गर्नुपर्छ। त्यसमा हामी यहाँबाट भएका जनप्रतिनिधिहरू, राष्ट्रिय पार्टीहरू सबैले मिलेर गर्ने काम हो, म एक्लै भन्दा पनि।
सांसद सुरेन्द्र हमालको तेस्रो प्राथमिकता छ।
तपाईँको चाहिँ नेपालगञ्ज भनेको एउटा व्यापारिक केन्द्र हो। सुदूरपश्चिम र मध्यपश्चिमको एउटा मुटुको रूपमा रहेको व्यापारिक केन्द्रको रूपमा रहेको यो नेपालगञ्ज हो। अब यसलाई चाहिँ नेपालगञ्जलाई कसरी हामीले एउटा औद्योगिक नगरी अथवा व्यापारिक जिल्ला बनाउन सकिन्छ, त्यतातिर हामी चाहिँ लाग्नुपर्छ। यसमा विभिन्न लगानीका कुराहरू छन्, औद्योगिक क्षेत्रका कुराहरू छन्। मलाई अस्ति पनि गएर औद्योगिक क्षेत्रमा मैले गएर केही कुराहरू मैले राखेको छु। उहाँहरूले पनि भन्नुहुन्थ्यो चिसापानीमा चाहिँ नयाँ औद्योगिक क्षेत्र बन्दैछ भन्ने कुराहरू पनि उहाँहरूले मसँग गर्नुभएको थियो। मलाई लाग्छ एउटा औद्योगिक सिटीको नगरीको रूपमा हामीले चाहिँ बाँकी जिल्लालाई अगाडि बढाउन सकिन्छ।
स्थानीय तहले लिने विभिन्न शुल्कलाई ह्वात्तै बढाइएको छ। नागरिकताको प्रतिलिपि, घर जग्गा र 4 प्रमाणितको शुल्क यसअघिको भन्दा दोब्बरले वृद्धि भएको हो। बाँकेको खजुरा गाउँपालिका 8 रनियापुरका लागि नागरिकता प्रतिलिपि सिफारिस 60 बढाएर 250 पुर्याइएको छ। एक तलाभन्दा माथिको 600, एक तलेको 400, टिन वा टाइलले छाएको एक घर, खरले छाएको घरको 50 कर तिर्नुपर्ने गाउँपालिकाले जनाएको छ। 3 रुपियाँ प्रति कट्ठा जग्गाको कर तिर्दै आएका स्थानीयले 25 रुपियाँ र 4 किल्ला प्रमाणितको 250 रुपियाँ तिर्नुपर्ने भएको छ। कृष्णप्रसाद गौतमले कान्तिपुरमा खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा सार्वजनिक सवारी यात्रुका गुनासा।
हामी गाडीमा हिँड्ने मान्छेहरूलाई चाहिँ के सोध्छन् भनेपछि गाडीवालाले पशु जस्तो के जति मान्छे छ हाल्यो पशु व्यवहार गर्ने के यिनीहरूलाई के हुन्छ र जति हाल्यो हामीलाई पैसाको मतलब छ कसैको जिन्दगीसँग मतलब छैन के
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98 84 53 523।
दैनिक नेपालगञ्ज नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
Hyundai Traffic Safety
सवारी साधनमा सिट बेल्टको प्रयोगले मात्र पनि दुर्घटनाबाट हुने मानवीय क्षतिमा 50%ले कमी आउँदछ। सिट बेल्टको प्रयोगले जरिवानाबाट मात्र होइन जोखिमबाट पनि बचाउँदछ।
Drive safe, drive smart.
A social initiative of Lakshmi Hyundai Nepal.
Yo Krishna Sar FM
94 MHz Krishna Sar Jatigates.
कृष्णसार एफएम 94 MHz नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। सार्वजनिक सवारी साधनमा यात्रा गर्नु आफ्नो सवारी साधन नहुने आम नागरिकको बाध्यता हो, तर सवारीमा यात्रा गर्नु जत्तिको कठिन काम अरू केही नहुने सबैको अनुभव छ। सवारी कर्मचारीहरूको व्यवहार, सवारी साधन को फहर, कोचाकोच लगायतले हरेक यात्रु हैरान हुन्छन्। सुनौ साथी शम्भु थारूले संकलन गरेको नागरिक आवाज।
मेरो नाम सीता लामी छाने, घर चाहिँ लाली बजार हो। लाली बजारबाट यात्रा गरेको, अहिले मात्र होइन कि सधैँभरि यस्तै गाह्रो उभिएर आउनु पर्ने, मान्छे भिड भड्का हुन्छ, सधैँभरि नै यस्तै हो कि। अफेयर त कुरै नगर्नु, बच्चाहरूको आमाहरू पुरा डुडुटा बच्चा यता र उता बोकेर हिँडेका हुन्छन्, बस्ने सिट हुँदैन, मान्छे दुनियाँभरको मान्छे हाल्छ, खुट्टा टेक्ने ठाउँ हुन्न।
मेरो नाम भूपेन्द्र बहादुर पटला हो। यहाँ म गुलरीबाट आउँदाखेरि एउटा यस्तो निस्को अवस्था भएको छ कि आधा आधा रस्तामा महिलाहरू अथवा कोही बच्चा बोकिरहेका हुन्छन्, उभिएर यात्रा गरिरहेका हुन्छन् कि जसमा सिट सिटको भन्ने कुनै पनि अस्तित्व राख्दैन, गाडी आएर चाहिँ बढीभन्दा बढी हाल्छन्। एकदम अप्ठ्यारो छ महसुस गर्नु।
म रञ्जना चौधरी, म गुलरियाबाट चाहिँ यात्रा गर्दै नेपालगञ्जसम्म आइपुगे। अब यति गाह्रो छ यो गुलरिया र नेपालगञ्जको रुटमा झन् अप्ठ्यारो हुन्छ। एक त त्यसै माथि म पनि अब बिरामी होइन, बच्चा थियो, 4 वर्षको बच्चाको पनि मैले फुल भाडा तिरेर आइरहेको छु कि। त्यो एउटा मानव भएर पनि मानवताको व्यवहार छैन के एउटा। हामीलाई हामी गाडीमा हिँड्ने मान्छेहरूलाई चाहिँ के सोध्छन् भनेपछि गाडीवालाले पशु जस्तो के जति मान्छे छ हाल्यो पशु व्यवहार गर्ने के यिनीहरूलाई के हुन्छ र जति हाले हामीलाई पैसाको मतलब छ कसैको जिन्दगीसँग मतलब छैन के उनी न टाइमको ख्याल गर्छ।
पूर्णबहादुर विकास, म चाहिँ अहिले बर्दिया गुलेरियादेखि आएको, अनि मान्छेहरूलाई चाहिँ भेडा भाग्रा जस्तो गरेर हुँदो रहेछ बसमा। अनि यसरी चाहिँ मान्छेलाई चाहिँ कसैको बच्चा हुन्छ होइन, बुजुर्ग मान्छेहरू हुन्छन्, बच्चासँगको महिलाहरू हुन्छ, उनीहरूलाई चाहिँ कति अप्ठ्यारो हुन्छ, कोही बिरामी हुन्छ, त्यो चाहिँ बुझ्नु पऱ्यो नि त। यहाँको समितिले बुझ्नु पऱ्यो, बसको मालिकले बुझ्नु पऱ्यो। अहिले मलाई सुर्खेत पुग्नु छ, उहाँबाट 12 बजे मान्छे अहिले 3 बजे आइपुगेको छ।
मेरो नाम शोभा मल्ल हो। म बर्दिया मङ्गलपुरदेखि नेपालगञ्जसम्म बिचमा त अब त्यस्तो फ्यामिलीहरू लिएर हिँड्छन् नि, तिनीहरू चाहिँ उभिएरै हाते, सिट त उनीहरूले पाउँदै पाएनन्, त्यही पनि गाडीवालाले सिट नभए पनि हाले। अप्ठ्यारो त अब हुने नै भयो नि, अब उभिएर आउँदाखेरि उनीहरूलाई।
मेरो नाम ललुराम गोरिया रहेछ, म ढोरीबाट चलेको हो। आफूलाई कुनै अप्ठ्यारो भयो भने बरु 1 घन्टा ढिलो पुग्छु, मलाई मतलब छैन, तर कोचाकोटमा यात्रा मलाई चाहिँ गर्दिनँ।
प्रदेश सातका स्थानीय तहमा पर्याप्त कर्मचारी नहुँदा सेवा प्रवाहसँगै विकास निर्माणका काम समेत प्रभावित बनेका छन्। कतिपय स्थानीय तहमा एउटै सचिवले सबै वडाको काम भ्याउनु पर्ने बाध्यता छ। स्थानीय तहमा गाभिएका शिक्षा र वन लगायतका कार्यालयमा अझै कर्मचारी खटाइएको छैन। चुनाव अघि सिंहदरबारको अधिकार गाउँमै आउने बताइए पनि सामान्य कामका लागि सदरमुकाम नै धाउनुपर्ने स्थानीयको बाध्यता हटेको छैन। कान्तिपुरमा खबर छ।
बागेश्वरी गुठी व्यवस्थापन समितिले मन्दिर आसपासका सडक छेउमा पूजा सामग्री बिक्री गर्ने पसल हटाउने निर्णय गरेको छ। हिजो बसेको गुठी व्यवस्थापन समिति बैठकले मन्दिरको सडक छेउका सट्टा मन्दिर परिसरमा रहेको पार्कलाई पूजा सामग्री बिक्रीका लागि प्रयोग गर्न दिइने निर्णय पनि गरेको छ। बैठकले व्यवसायबाट उठाउनु पर्ने झन्डै 29 लाख रुपियाँ माघभित्र असुल गर्ने निर्णय गरेको समितिका सदस्य सचिव गोपाल प्रसाद अधिकारीले जानकारी दिनुभयो। यसै गरी बाँके जिल्ला मालपोत कार्यालयमा रहेको गुठीको बाकस खोल्न समितिका तर्फबाट एकजना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ।
इटालियन पिस्तोलसहित पक्राउ परेका माओवादी नेता गरिबे विशेषलाई छुटाउन राजनीतिक दबाव बढ्दै गएको छ। प्रहरीले आइतबार बाँकेको ओडरापुरबाट गरिबेलाई पिस्तोल, त्यसमा लाग्ने 4 थान गोदी र 50,000 भारतीय रुपियाँसहित पक्राउ गरेको थियो। प्रहरीले झुटो आरोपमा फसाउन खोजेको भन्दै पक्राउ परेकै दिन शेषका आफन्त र माओवादी कार्यकर्ताले खजुरा गुलरिया सडक अन्तर्गत ओडरापुर प्रतीक्षालयमा केही बेर विरोध प्रदर्शन गरेका थिए। नागरिक पश्चिमेलीमा खबर छ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत नेपाल राष्ट्रिय कर्मचारी संगठन संयुक्तका को केन्द्रीय भेला आज नेपालगञ्जमा हुँदैछ। माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं पूर्व ऊर्जा मन्त्री टोप बहादुर रायमाझीले सो भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ। यस्तै भेलामा विशेष अतिथिको रूपमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ समेत आउने जानकारी गराइएको छ।
जाजरकोट जिल्लाका विपन्न समुदायका विद्यार्थीलाई सोलर बत्ती वितरण गरिएको छ। सरकारको शिक्षाका लागि उज्यालो कार्यक्रम अन्तर्गत यहाँका 2532 विद्यार्थीलाई सोलर वितरण गरिएको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनुभयो। जनक केसीले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा क्षेत्रमा आजदेखि ईशाका रनिङ सिल्ड खेलकुद प्रतियोगिताको दोस्रो संस्करण आयोजना हुँदैछ। खजुरा क्षेत्रका संस्थागत विद्यालयहरूको संगठन इसाकाको आयोजनामा खजुराको शुक्र मावि खेल मैदानमा प्रतियोगिता सञ्चालन हुन लागेको आयोजक संस्था इसाकाका अध्यक्ष सतीर निरौलाले जानकारी दिनुभयो। खजुरा क्षेत्रका 16 संस्थागत विद्यालयका 500 विद्यार्थी प्रतिस्पर्धा गर्दैछन्।
भारतीय नाका जोडले मोहनादेखि अतिरियासम्मको 6 लेन सडक निर्माण रोक्ने प्रयास सुरु भएको छ। यस क्षेत्रकै मुहार सुन्दर पार्ने यो महत्त्वपूर्ण विकासको पूर्वाधारमा अवरोधको प्रयास सुरु भएपछि स्थानीय चिन्तित छन्। दिलबहादुर छत्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
बाँकेको खजुरा गाउँपालिकामा हिजोदेखि मुसबेटवा बाबा मेला तथा खजुरा महोत्सव 2074 सुरु भएको छ। महोत्सवको हिजो बाँके क्षेत्र नम्बर 3 का सांसद नन्दलाल रोकाय, प्रदेशसभा सदस्य बाबुराम गौतम र आइपी खरेलले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो।
राखेप च्याम्पियनसिप अन्तर्गत 28 पुरुष राष्ट्रिय फुटबलमा हिजो 2 विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमी फाइनलमा पुगेका छन्। दाङ कोराईको भरतपुर मैदानमा आर्मीले पूर्वाञ्चललाई 2-1 पराजित गर्दै अन्तिम 4 स्थान बनाएको हो। कान्तिपुरमा खबर छ।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेशको अस्थायी मुकाम र प्रदेश प्रमुख घोषणा, दाङ र डोटीमा तीव्र असन्तुष्टि, नेपालगञ्जमा पेसाकर्मी बिउजिए,
नेपालगञ्जमा आधुनिक बस पार्क निर्माणको काम रोकियो, बाँकेका ट्राफिक प्रहरी ओभरलोड स्वीकृत गर्दै अवैध असुलीमा,
पश्चिम नेपालका थारू बस्तीमा बडगर छान्ने चटारो, बाँकेका स्थानीय तहको करको रकम हत्तै बढ्यो,
र गैर आवासीय नेपालीहरूले जुम्लाको स्याउ खेतीमा लगानी गर्दै बागेश्वरी मन्दिर आसपासका सडक छेउका पूजा सामग्री बिक्री गर्ने पसल हटाइँदै।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएम को मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै सावित्री र मतुला बिदा हुन्छौँ। आज माघ 4 बिहिबार, जनवरी 18 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।